ایک آپ نے یہ فرمایا کہ صدقہ تم جاری ہے، اس نے کوئی خود نیکی کا کام کیا ہے اور اس کا فیض پہنچ رہا ہے، تو جب تک پہنچتا رہے گا اللہ اس کا اجر بھی اس کو دیتا رہے گا. علم ينتفع به، وہ علم پھیلاتا تھا اور اس علم سے لوگ فائدہ اٹھا رہے ہیں، اس کے شاگرد ہیں، اس کی تصنیفات ہیں، یا کسی اور ذریعے سے وہ علم لوگوں کے لیے نفع بخش ہو رہا ہے. اس نے کوئی چیز ایسی لوگوں کے لیے پیدا کر دی ہے کہ جو لوگوں کے لیے نافع ہو رہی ہے، تو یہ چیز بھی اس کے لیے اجر کا باعث بنتی رہے گی. پھر فرمایا ولد صالح یدعو له، اس نے اولاد کی تربیت کی اچھی، نیک اولاد ہے، اس کے لیے دعائیں کرے گی، اس کے لیے نافع ہوں. تو اس سوال کا جو ہے جامع معنی جواب خود حضور نے دے دیا، اس میں کہیں قرآن خوانی کا ذکر نہیں. قرآن مجید صرف اللہ کی ہدایت جاننے کے لیے پڑھنا چاہیے، یہ کوئی ثواب پہنچانے کی چیز نہیں ہے، یہ ہدایت حاصل کرنے کی کتاب.
حمدی صاحب، آپ نے شرک کے باب میں بھی فرمایا کہ جو صوفیاء کرام کے ہاں تصور ملتا ہے وحدت الوجود کا، تو یہ بھی شرک کی ایک شکل آپ نے بیان فرمایا. تو میں پوچھنا چاہتا تھا کہ میرے ذہن میں سوال پیدا ہوا کہ جو اقبال کے ہاں یا مجدد الافسانی رحمۃ اللہ علیہ کے ہاں تصور وحدت الوجود کا ملتا ہے، اس کے بارے میں ذہن میں خیال پیدا ہوا کہ آپ سے پوچھیں.
اقبال تو اسی وحدت الوجود کا قائل ہے جو صوفیوں کی وحدت الوجود ہے، صرف ایک ترمیم اس میں انہوں نے تجویز کی ہے. صوفی یہ کہتے ہیں کہ آخر میں رجت ہوگی، تو یہ جتنا بھی وجود کی کثرت کا ہم نمونہ دیکھ رہے ہیں یہ ختم ہو جائے گا، اپنے وجود کو کھو بیٹھے گا اور یہ اس وحدت میں ضم ہو جائے گا. اقبال کہتے ہیں کہ ایسا نہیں ہوگا، لیکن یہ ہے سارا کا سارا اسی وجود یا انائے مطلق یا خودی مطلق سے پھوٹا ہوا جس کو انہوں نے بیان کیا ہے. اس وجہ سے بہت وجود کے وہ قائم ہے. مجدد صاحب جو ہے وہ وحدت الوجود کی بڑی تردید کرتے ہیں سختی کے ساتھ، اور یہ کہتے ہیں کہ وحدت الشہود اصل چیز ہے، یعنی سالک کو کچھ مقامات پیش آتے ہیں جن میں اس طرح کی صورت پیدا ہو جاتی ہے، اور پھر اس کے بعد انہوں نے اس کی کچھ تعبیریں کی ہیں. وہ تعبیریں اگر حسن ظن سے دیکھی جائیں تو ان پہ کوئی الزام رکھنا ممکن نہیں رہتا، اور اگر شاہ ولی اللہ کی بات مان لی جائے جنہوں نے پھر ایک مرتبہ بحث کر کے بتایا کہ ایک ہی بات ہے، تو پھر ایک ہی بات کے اوپر حکم بھی ایک ہی لگ جائے. اب جو آپ رائے اختیار کر لیں گے، اصل میں یہ بھول بھلیاں ہیں. اس میں دیکھیے نا کہ ایک آدمی سارا زور لگاتا ہے کہ میں ایک مختلف بات کہہ رہا ہوں، اور شاہ ولی اللہ جیسا بڑا آدمی آپ کہتا ہے کہ نہیں ایک ہی بات کہی جا رہا ہوں. اس میں ہم کیا کہیں گے؟ بزرگوں کے راز ہے، انہیں تک رہنے دینے چاہیے.
یہ کچھ طبقے سلسلوں سے جو وابستہ کرتے ہیں، جیسے قادری سلسلے، نقشبندی سلسلے، مجددی اور اویسی، یہ کب سے شروع، اس کی کچھ تاریخ بتائیں. دوسرا سوال میرا یہ ہے کہ یہ مزاروں پہ حاضری کا کانسیپٹ کیا ہے؟ وہ مجھے جو سوال کرنے کے لیے جو چیز ابھاری ہے وہ پچھلے میں مطالعہ کر رہا تھا، ڈاکٹر جاوید اقبال کی جو کتاب ہے چاکے غریباں، اس میں انہوں نے خود کہا ہے کہ علامہ اقبال کو صوفیہ نقشبندیہ سے بڑی عقیدت تھی، اور وہ اکثر مزار پہ جاتے تھے سید احمد سلیم کے، اور بلکہ ان کو وہ خود لکھتے ہیں کہ 10 سال کی عمر میں ان کو مزار پہ لے گئے اور وہاں ان کو بڑی رکت تاری ہوئی. ان کو تو کچھ نہیں ہوا لیکن علامہ اقبال کو بڑی رکت تاری ہوئی، وہاں 1 گھنٹہ قرآن تلاوت کرتے رہے. تو وہ جاوید اقبال صاحب کہتے ہیں کہ مجھے تو ایسی روحانی چیز محسوس نہیں ہوئی. تاہم یہ روحانی بھی کیا سلسلہ یہ تین ہوتی تھی؟
قادری چشتی یہ جو سلسلے ہیں، یہ جب آپ تصوف میں داخل ہوتے ہیں تو تصوف کی بنیاد سمجھ لینی چاہیے کیا ہے. دین کی بنیاد یہ ہے کہ ہم اپنی عقل سے کام لیں گے اور انبیاء کے الہام کے سامنے سر جھکا لیں گے، اور آخری الہام محمد الرسول اللہ صلی اللہ علیہ وسلم کا ہے، ان کے بعد یہ دروازہ بند ہو گیا. یہ دین ہے. تصوف یہ ہے کہ الہام کا سلسلہ جاری ہے، ہم بھی اس کو اب حاصل کر سکتے ہیں اور ہم اپنے ہی الہام کی پیروی کریں گے. جو ہمیں حاصل ہو جائے گا اس کی ہم پیروی کریں گے. تو آپ یہ الہام خود اگر حاصل کرنا چاہیں تو اس کے لیے آپ کو کسی صوفی کی بیعت کرنی ہوتی ہے. جیسے دین میں داخل ہونے کے لیے آپ کو محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی بیعت کرنی ہوتی ہے، تو اسی وجہ سے ان کے ہاں پھر کسی شیخ کی آپ بیعت کرتے ہیں. شیخ کی بیعت کرتے ہیں تو پھر آپ کسی سلسلے یا کسی طریقے سے وہ روحانی منازل طے کر کے اللہ تعالیٰ سے براہ راست الہام حاصل کرنے کی پوزیشن میں آ جاتے ہیں. تو وہ جو طریقے ہیں ان کو انہوں نے اپنے اپنے نام دیے ہوئے ہیں، اپنے بڑے لوگوں کے نام پر. یہ بھی ہمیشہ سے رہا ہے کہ جب لوگ خود دین بناتے ہیں تو وہ افراد ہی سے اس کو منسوب کرتے ہیں. جیسے یہودیوں نے خود دین بنایا، اللہ کا دین تو اسلام ہے، اور اللہ تعالیٰ کہتے ہیں کہ ان الدین عند اللہ الاسلام، अल्लाह के नजदीक दीन सिर्फ इस्लाम है और मैं जब तक गैर इस्लाम है दीन फल्ला युकबल अमीन हूँ, जिसने इस्लाम के अलावा कोई और दीन इख्तियार करना चाहा वो क्यामत में उससे कबूल नहीं किया जाएगा। तो जब इंसान अपना दीन बनाता है तो वो उसका क्या नाम रखे, वो उसका नाम यहूदियत रखेगा, नसरानियत रखेगा, कादरी रखेगा, चिश्ती रखेगा, ये की मजबूरी है इंसानों के नाम पर रखा जाए। तो ये इसकी हकीकत है। अब अगर आपकी समझ में आ गई तो ठीक है, ना समझ में आई तो मेरा कसूर माफ कर दीजिए। अलावा इकबाल जाते थे मज़ारों पर, जरूर जाते होंगे, इसलिए कि सूफी थे बुनियादी तौर पर। लेकिन हमारे यहाँ जो आदाब बताए गए हैं वो ये है कि आप कब्रों पर जाइए इसलिए कि आप अल्लाह को याद करें और आपको ये ख्याल हो कि हम आए हैं तो यही एक जगह है जहाँ हमें भी पहुंच जाना है। इसके लिए मज़ारों पर जाकर तो खुद मरने को जी चाहता है, कब्रस्तानों में जाना चाहिए जो उजड़े हुए कब्रस्तान है ताकि आदमी को मौत याद आए। इससे मैं रोकता नहीं कि आपको किसी बुजुर्ग के साथ मोहब्बत है और आप उसकी खिदमत के एतराफ़ में किसी वक्त जाते हैं, उसकी कब्र पर जाकर आप दुआ करते हैं उसके लिए, कर लें। लेकिन रूहानी मनाजिल कब्रों से तय होती है, ये चीज़ बिल्कुल एक बिदत है, इसकी कोई हकीकत नहीं है। आदमी पर रिक्तकारी होने का जहाँ तक ताल्लुक है ये नफ्सियाती मर्ज है और ये किसी भी आदमी को लायक हो सकता है। जहाँ आप चले जाएंगे आपको अगर उसके साथ वाबस्तगी रखते हैं, वो हिंदुओं को अपने भगवानों के चरणों में बैठ के ऐसी रिक्तकारी हो जाती है, हमें अपनी जगह बैठ के ऐसी रिक्तकारी हो जाती है। तो रिक्तकारी होना कोई मेयार नहीं है इस चीज़ का। असल चीज ये है कि अल्लाह ने, अल्लाह के पैगंबर ने हमको क्या हक बताया है, क्या सही बात बताई है। ईद मिलादुल नबी पर हमारे यहाँ एक आम आदमी को क्या रवैया इख्तियार करना चाहिए, वजाहत कर दे। मैं अपना नुकता नजर तो बयान कर चुका हूँ, मैं रसूलुल्लाह सलम की शान से इसको फिरोतर समझता हूँ कि आपको एक दिन या एक महीने की शख्सियत बनाने की कोशिश की जाए। इस वजह से मैं तो इस तरह की किसी तकरीब में शरीक नहीं होता। आजकल इमामत पर, औरत की इमामत पर बहस चल रही है, इस्लामी शरीयत में इसकी क्या हकीकत है? ये कोई जायज और नाजायज का मसला नहीं है। इस पर इस दफा के हमारा जो रिसाला है इशराक, उसमें एक बड़ा अच्छा मजमून प्रोफेसर खुर्शीद आलम साहब ने लिख दिया है और उसमें तमाम मवाद भी उन्होंने जमा कर दिया है। इसको जिस तरीके से लोगों ने इश्यू बना लिया है इसकी कोई हकीकत नहीं, यानी इस मामले में करीम तरीन फुकहा में से भी बहुत से लोग कायल रहे हैं इसके कि औरतें इमामत करा सकती हैं। ये कोई ऐसा दीन का शरीयत का मसला नहीं है, इज्तिहादी मसला है। हमारी रवायत ये रही है हमेशा से कि हमारे यहाँ मस्जिदों में इमामत मर्द कराते हैं, तो इसको ज्यादा से ज्यादा ये कहा जा सकता है कि मुसलमानों की ये बड़ी अच्छी रवायत है, इसको ना खराब किया जाए तो बेहतर। लेकिन ये हराम हो गया है, ये कोई नाजायज हो गया है, ये कोई फितना पैदा हो गया है, ऐसी कोई बात नहीं। इमाम शाफी 150 में पैदा हुए, 150 हिजरी में, उनके दो जलीलुल कदर शागिर्द जो है वो मुतलकन औरत की इमामत के कायल है, जवाज के कायल, और वो बड़े जलीलुल कदर इमाम में से है। इब्ने जरीर तबरी जो आपके सबसे पहले मुफस्सिर और मौर्रिख हैं, जिन पर गोया सारे इल्म तफसीर की बुनियाद है और जो खुद एक वक्त में फिक्र के बानी है, वो भी इसके कायल। तो इसलिए इसको बहुत ज्यादा इशू बनाने की जरूरत नहीं है। मेरी आप जाती राय पूछते हैं तो मुझे पसंद यही है कि हमारे यहाँ जो ट्रेडिशन चली आ रही है उसको कायम रखा जाए, कोई वजह नहीं उसको तोड़ने की। लेकिन ये नाजायज और जायज का मसला है। एक शख्स का कहना है कि मैंने 14 फुट 16 फुट नीचे जमीन खोदी और मैंने देखा कि एक शख्स की टांग नजर आई और उस पर कपड़ा सफेद था, उसके ऊपर किसी किस्म की मिट्टी नहीं थी। वो कहता है कि वो कोई नेक शख्स होगा, क्या ये सच है? अगर कोई नेक आदमी मर जाए तो ऐसा ही होता है। वो कहता है कि उसका कद कई गज था और वो रसूलुल्लाह के दौर का आदमी था। रसूलुल्लाह के दौर में तो लोगों का कद माकूल ही होता था, क्योंकि उस दौर के आदमी के काफी बड़े होते थे। तो पहली गलतफहमी तो ये दूर कर लें कि हुजूर के दौर में जो सहाबाए कराम है उनके कद वैसे ही थे जैसे आप लोगों के कद, यानी किसी का कद 9 गज नहीं था। ये बात अफसाने हैं जो लोगों ने मशहूर कर रखे हुए हैं। बाकी ये कि कब्र में क्या होता है, हजरत यूसुफ की वसीयत मौजूद है बाइबल में। मिस्र में उनको दफन किया गया था, उन्होंने कहा था कि जब बनी इसराइल यहां से हिजरत करे तो मेरी हड्डियां निकाल कर ले जाए। चुनाचे उनकी वसीयत के मुताबिक कब्र खोदी गई और हड्डियां निकाल के ले आए। इस पर मैं कोई मजीद तबसरा नहीं करता। कुर्बानी जान से मुतल्लक है, ज़कात माल से मुतल्लक है, सदका और खैरात की क्या पोजीशन है? नजर अल्लाह नियाज़े हुसैन, ये क्या फिक्रे हैं? या नबी के सदके, अहले बैत के सदके? ये नजर अल्लाह नियाज़े हुसैन जो है ये तो बिल्कुल शिर्क है। उसकी वजह यह है कि नजर भी अल्लाह ही की, नियाज़ भी अल्लाह ही। आपने जो कुछ भी पेश करना है इबादत के तौर पर वो अल्लाह ही के हुजूर में पेश किया जा सकता है। किसी का सदका, फलां का सदका, ये मुसलमानों का तरीका नहीं। ये अल्लाह ताला के साथ बड़ा एहानत आमेज सलूक है कि आप किसी का सदका देंगे तो फिर तो वह आपकी बात मान लेगा, वैसे आपके खालिक की हैसियत से नहीं मानेगा आपकी बात। तो खुदा के सामने अंबिया के तरीके के मुताबिक बराह रास्त जाके अपनी अर्ज पेश करनी चाहिए, ये उसकी बारगाह के आदाब के खिलाफ है कि लोगों के सदके उसके हुजूर में पेश किए जाए। अपने अमाल पेश कीजिए, अपनी नीयत पेश कीजिए, अपना इखलास पेश कीजिए, ये करना चाहिए। सदका और खैरात दें अल्लाह की राह में इंफाक है, हमें क्योंकि हुक्म दिया गया है कि हम बंदों पर खर्च करें तो उस हुक्म की पैरवी में हम खर्च करते हैं अल्लाह की राह। आखिर अल्लाह।